यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदबाट पारित भएका चारवटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउने प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि भारत तत्काल नलैजाने भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उहाँलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुधन गुरूङ आफै खटिएर सड़कमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको थियो। साथै सरकारले उहाँका लागि हवाई उद्धारको व्यवस्था गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने बताएको थियो। भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो। तर वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिनुभएको छ। त्यसैले गृहमन्त्री गुरूङ र प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा गैरातीदेखि नै निरन्तर खटिरहनु भएको छ। हिजो दिउँसो 3 बजेतिर अस्पतालको आकस्मिक कक्षमा भर्नाहरू भएका नेपालीको शरीर 55% जलेको बताइएको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्मण गेवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रवि राम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको विशेष टोली उहाँको जीवन रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ। हिजो त्रिपुरेश्वरमा नेपालीले आत्मदाहको प्रयास गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालयमा पेश भएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा हिजो निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याहरूको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित पारदर्शी जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक भएकामा जोड़ दिनुभयो। छलफलमा निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी म्याथप ठेक्का व्यवस्थापन समयमा आयोजनाको कार्यान्वयन मूल्य समायोजन बैंकिङ तथा लगानी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। साथै उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कार्यवाही अघि बढ़ाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र त्यसबाट समाजमा सकारात्मक सन्देश गएको पनि प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।
नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। सार्वजनिक खरिद ऐन 2 संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल सहज र प्रतिस्पर्धी हुने विश्वास लिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानूनी सम्पत्ति छानबिन गरी कार्यवाहीका लागि सिफारिश गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढ़िरहेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वार्थको द्वन्द नियन्त्रणमा समेटिएको राष्ट्रिय सदाचार नीति जारी भएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ।
मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रूपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढ़ाएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले मन्त्रालय र माथतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। विगतमा विभिन्न निकायबाट कानून विपरीत ठूलो संख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले सार्वजनिक संचार माध्यमलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको र आर्थिक भार बढ़ेको भन्दै त्यस्तो अभ्यासपूर्ण रूपमा अन्त्य गरिने बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको कोष संचालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्तिका लागि प्रस्तावित 3 जनाको संसदीय सुनवाईका लागि प्रक्रिया शुरू गरेको छ। हिजो बसेको समिति बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 जनाका सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी संचार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। बैठकले सूचना प्रकाशनपछि प्राप्त उजुरी र सुझावको अध्ययन गरी आगामी सुनवाईको मिति तय गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की तथा प्रस्तावित आयुक्त डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम संसदीय सुनवाई समितिमा पठाएपछि समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य याममा मल आपूर्ति वितरण प्रणाली किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। पछिल्लो समय धनुषा तथा महोत्तरीमा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ़दै गएको छ। धनुषाको जनक नन्दनी, बटेश्वर तथा महोत्तरीको सुनमा र शम्सीमा मात्र यस वर्ष 150 बिघामा चैते धान लगाइएको छ। चैते धान लगाइएको खेतमा 3 बाली लगाउन सकिने र धानको उत्पादन पनि बढ़ी हुने भएकाले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
किसानलाई आर्थिक रूपमा सबल बनाउन चैते धान प्रोत्साहन कार्यक्रम लागू भएपछि किसानहरू आकर्षित बन्दै गएका छन्। धनुषाको बटेश्वर, जनकनन्दनी, महोत्तरीको सोनमा तथा शम्सी गाउँपालिकामा 150 बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाले ती पालिकामा उन्नत बिउ प्रविधि दिएपछि आफूले 1 बिघामा चैते धान गरेको भन्दै सोनमाका किसान रंगी
यो हरदिनाथ भनेको पहिलो चोटि गरेको मैले। उत्पादन हेर्नमा त एकदमै राम्रो लागिरहेछ, अब हेरौँ अब काटेपछि कति आउँछ। मेरो विचारमा 5 भन्दा बढी आउँछ।
पहिला चैते धानको विषयमा पर्याप्त जानकारी नभए पनि पछिल्लो समयमा यसको महत्वका बारेमा थाहा पाएपछि चैते धान गरेको अगुवा किसान उमाकान्त ठाकुरले बताउनु भयो।
पहिला त्यति थिएन, अहिले आएर हामीलाई जागरूकता पाएर राम्रै छ। हाम्रो चाहिँ 8 नम्बर वार्डमा मोटामोटी 4 बिघा भन्दा माथि नै गरेका छौँ।
चैते धानले प्रति कट्ठा 5-6 मन उत्पादन दिने भएकाले आफूले 15 कट्ठामा चैते धान गरेको बताउँदै किसान राम इकबाल यादव।
15 कट्ठामा राम्रो छ, 5-6 मनको भइहाल्छ। गहुँ, चैते धान अनि फेरि देहाती धान, 3 बाली गर्छौ हामीहरू।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाका कृषि अधिकृत शिव चन्द्र झा।
यस वर्ष जुन बाँडेको छ चैते धानको, 4 गाउँपालिका हाम्रो खेन्सेको कार्य क्षेत्र पर्छ। यसमा हामीले 150 बिघा चैते धान यसपालि लगाएको छ। किसानहरूले चैते धानको मेन महत्व भनेको यसको उत्पादकत्व चाहिँ बढी हुने। यदि साना सिँचाइ सपोर्ट भयो भने, पानीको उपलब्धता यदि भयो भने 4 मेट्रिक टन पर हेक्टर न्यूनतम फल्ने गरेको पाइएको छ।
वर्षेनी रूपमा अरबौंको धान चावल आयात हुँदै आएको बेलामा चैते धानको थप विस्तार गर्न सकेको खण्डमा यसले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भरता तर्फ अग्रसर गराउनुको साथै व्यापार घाटामा कमी आउने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरमा हिजो आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा उहाँले सहमति, सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी शुद्धिकरण, सुदृढ़ीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको कार्यदलको बैठकले देशका 13 स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल समक्ष अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणा पत्र तयार गर्न गठित प्राविधिक समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित 6-सदस्यीय प्राविधिक समितिले करिब 3 अध्ययनपछि तयार गरेको प्रतिवेदन हिजो मन्त्री पोखरेल समक्ष बुझाएको हो। कोशी प्रदेशमा पछिल्ला 3 आर्थिक वर्ष यता डेंगी संक्रमण घट्दो क्रममा देखिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
कोशी प्रदेशमा विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षमा डेंगी संक्रमण घट्दै गएको पाइएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा 4823 जना डेंगी संक्रमित रहेका छन्। अघिल्लो आर्थिक वर्षमा डेंगी संक्रमितको संख्या 6863 रहेको थियो। यस वर्ष कोशी प्रदेशका तराईका 3 जिल्लामा 3762 जनामा तथा पहाड़ी र हिमाली 11 जिल्लामा 1061 जनामा संक्रमण देखिएको छ। कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा 2083 र सबैभन्दा कम सोलुखुम्बु र इलाममा 4-4 जना संक्रमित भेटिएका छन्। वर्षा बढी हुने समयमा यसको संक्रमण बढ्ने भएकाले तथ्याङ्क बढ्न सक्ने स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।
डेंगी प्री मनसुनदेखि शुरू भएर मनसुनमा चाहिँ पिकमा पुगेर पोस्ट मनसुनमा झर्ने देखिन्छ। अहिले डेंगीको कोशी प्रदेशको अवस्थालाई हामीले विगत 3 वर्षलाई हेर्दै गर्दाखेरि पहिला भन्दा केसहरू ओभरअल रूपमा घटेको देखिन्छ। 83 साल चाहिँ भर्खरै शुरूआती अवस्था छ। अहिलेसम्म चाहिँ 2 महिनामा 539 केसहरू रिपोर्ट भएका छन्।
धनकुटामा पनि डेंगी संक्रमण उल्लेख्य रूपमा घटेको छ। 3 वर्ष अघि 483 जना संक्रमित रहेको जिल्लामा चालु आर्थिक वर्षमा 42 जनामा संक्रमण भएको तथ्याङ्कले देखाएको छ। धनकुटामा डेंगी संक्रमण कम गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन शुरू गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले बताउनुभयो।
डेंगीको लार्वा खोज र नष्ट अभियान सञ्चालन गरेका छौँ। अहिले ठ्याक्कै केसहरू नदेखिए तापनि बर्खायाम पछि फैलिन सक्छ। त्यसको लागि विशेष गरेर थालाघुल्टी अथवा सफा पानीमा बस्ने भएको कारणले त्यहाँ प्रजनन प्रक्रियालाई अगाडि बढाउन नदिनको लागि काम गर्नुपर्छ भन्ने म्यासेज जाओस् भन्ने उद्देश्यले पनि हामीले त्यो सञ्चालन गर्यौं।
एडिज जातको लामखुट्टेले डेंगी भएको बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। डेंगीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु एकमात्र विकल्प रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि आक्रमण प्रत्याक्रमण तीव्र बनेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपासका क्षेत्रसहित इरानका 90 सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। इरानले पछिल्ला 2 दिनमा अमेरिकी आक्रमणबाट 14 जनाको मृत्यु र 78 जना घाइते भएको जनाएको छ। इरानको सरकारी संचार माध्यमका अनुसार बुसेहर आणविक ऊर्जा केन्द्र नजिकका क्षेत्र पनि निशानामा परेका छन्, तर अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यसको जवाफमा इरानले कुवेत, बहराइन र कतार स्थित अमेरिकी अखडामा लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ। कुवेत, जोर्डन र इराकका केही स्थानमा पनि थप आक्रमण गरिएको इरानी संचार माध्यमले लेखेका छन्। खाड़ी मुलुकहरूले पनि इरानी आक्रमणको पुष्टि गरेका छन्। बहराइनको राजधानी मनामामा विस्फोट भएका छन् भने कुवेतले मिसाइल र ड्रोन अवरोध गरेको जनाएको छ। कतारले सुरक्षा सतर्कता जारी गरेको छ। यसैबीच इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा हजारौं मानिस सहभागी भएका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध चेतावनीपूर्ण नारासहितका प्ले कार्ड पनि बोकेका थिए। खामेनी गत फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपालले अन्तर्देशीय ऊर्जा कनेक्टिभिटी मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आएको बताउनु भएको छ। इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको बिहिबार काठमाडौँमा भएको रिजनल लन्च इभेन्टमा ऊर्जा मन्त्री श्रेष्ठले अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपालले भारत र बंगलादेशमा विद्युत व्यापार गर्दै आएको बताउनुभयो। ऊर्जा मन्त्री श्रेष्ठले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने र छिमेकी मुलुकहरूमा निर्यात गर्ने लक्ष्यका साथ नेपालले काम गरिरहेको उल्लेख गर्नुहुँदै अहिले भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा 400 केभी प्रसारण क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका योजना अघि बढ़िरहेको बताउनुभयो। कास्कीको पोखरा महानगरपालिकामा निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेसँगै उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको सेतीखोला हाइड्रो पावर लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। विक्रम सम्बत 2078 सालदेखि निर्माण शुरू भएको आयोजनाले गएको मंगिरदेखि नै उत्पादन शुरू गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन शुरू हुन ढिलाइ भएको थियो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र बिहिबार मध्यरातदेखि बन्द हुने जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार सूत्र प्रणाली बन्द गर्न लागि उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले बताउनुभयो। कार्यालयले सोही नियमावली अनुसार हिसाब मिलान गर्ने परिजनका लागि असार 32 गतेसम्म सूत्र प्रणाली सञ्चालनमा ल्याइने पनि जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले असार 27 र 28 गते सार्वजनिक विदाको दिनमा पनि भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागले बिहिबार एक सूचना जारी गरी शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा समेत भुक्तानी प्रणाली सञ्चालन हुने जनाएको हो। चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि दुवै दिन बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म भुक्तानी प्रणाली सञ्चालन हुने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
केशव ढुङ्गाना, अब खेल समाचार। कप्तान केलिन एम्बापे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गैराति भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। एम्बापेले पहिलो हाफमा पेनाल्टी मार्फत गोल गर्न सकेनन्। दोस्रो हाफमा भने गोल गर्न सफल भए अर्को गोलका लागि सहयोगी पनि बने। फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। यसअघि फ्रान्सले सन् 2018 विश्वकपको ट्रफी जितेको थियो भने 2022 उपविजेता बनेको थियो। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलमा 66 मिनटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि 2-0 गोलको जीत निकाल्यो। फ्रान्सले अब सेमी फाइनल खेलमा बेल्जियम र स्पेन बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल आज राति हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशभरको आकाशमा बादल लाग्नेछ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भएर साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संघीय संसदबाट पारित भएका 4 अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसाय महासंघका पदाधिकारीहरूसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउने प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।